यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढ़ी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न पूर्वी नेपाल जानुहुने। सुदूरपश्चिम प्रदेश सरकारद्वारा बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण शुरू। देशभरि एकैसाथ करिब 6000 वटा कमिटिको अधिवेशन सम्पन्न भएको नेकपा एमालेद्वारा जानकारी। आज र भोलि 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै र कोरोना भाइरसको डेल्टा प्लस प्रजाति तीव्र रूपमा फैलन सक्ने भए पनि हाल उपलब्ध खोपले काम गर्न सक्ने बेलायती अनुसन्धानकर्ताहरूको निष्कर्ष।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वी नेपालमा बाढ़ी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न आज त्यसतर्फ जाँदै हुनुहुन्छ। प्रधानमन्त्री देउवाले बाढ़ी पहिरोले बढ़ी प्रभावित पूर्वका विभिन्न जिल्लाको निरीक्षण गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले मोरङका विभिन्न बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नुभएको छ। उहाँले रतुवा नदीले प्रभावित रतुवामाई र उर्लाबारीको सिमाना गाईघाट क्षेत्र, रतुवामाई 7 स्थित राजावास क्षेत्र, रतुवामाई 3 चौकी घाट, त्यसै गरी बकरा नदीबाट प्रभावित सोनापुर र लारीकट्टा कुमालटोल क्षेत्रको निरीक्षण गर्नुभयो। रक्षा मन्त्री डाक्टर रिजालले रतुवा नदीको पुल चाँडै सञ्चालनमा आउने गरी काम शुरू हुने बताउनुभयो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीड़ित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी बाढ़ीले कृषकहरूको धान बाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरूलाई समेत उचित राहतको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण शुरू गरेको छ। हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाड़ी जिल्लामा वितरण गर्न थालिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले जानकारी दिनुभयो। उहाँले क्षतिको विवरण संकलन गरिसकेकाले बाढ़ी पहिरो प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागि बताउनुभयो। मन्त्री जोशीले पहाड़ी क्षेत्रमा सड़क अवरूद्ध भएकाले बाढ़ी पीड़ितलाई राहत वितरण गर्न समस्या भएको पनि उल्लेख गर्नुभयो। सुदूरपश्चिममा हालसम्म बाढ़ी पहिरोमा परि 43 जनाको मृत्यु भएको छ भने 22 जना बेपत्ता रहेका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताउनु भएको छ। कैलालीको गेटा विमानस्थलमा हिजो आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारले पूर्ण कार्यकाल बिताएर निर्वाचन गर्ने जिकिर गर्नुभयो। उहाँले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नै पर्ने बताउनुभयो। हिजै वरिष्ठ नेता पौडेल र कांग्रेस केन्द्रीय सदस्य एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले कञ्चनपुरका विभिन्न स्थानमा बाढ़ीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो। कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुहुँदै उहाँहरूले छिट्टै राहत प्याकेज ल्याउने आश्वासन दिनुभयो। स्थलगत निरीक्षणपछि नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर 1 आयोजना गरेको कार्यकर्ता तथा बाढ़ी पीड़ितसँगको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले बाढ़ी पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्नुहुँदै राहत प्याकेज ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मन्त्री बडुले पीड़ित नागरिकको घाउमा मलम लगाउने गरी योजनाबद्ध ढंगले राहत र पुनस्थापनाका कार्यमा सरकार केन्द्रित भएको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओडा अधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिएको बताउनु भएको छ। ओडा अधिवेशनको हिजो भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले देशभर एकैपटक ओडा अधिवेशन गर्ने एमाले पहिलो दल भएको दावी गर्नुभयो। अध्यक्ष ओलीले विगतमा पार्टीभित्रका कुरा बाहिर ल्याउने र एकतामा खलल पुर्याउनेहरू बाहिरिएसँगै पार्टी थप एकताबद्ध भएको उल्लेख गर्नुभयो।
केही स्वार्थी तत्वहरूले आफ्ना स्वार्थ, आफ्ना कुण्ठा, आफ्ना निराशा र ईर्ष्याभाव यी कुराहरूले पार्टी जीवनलाई अत्यन्त अस्वस्थ बनाउने र पार्टीको आन्दोलनको भविष्य खतरामा पार्ने, हामीले प्राप्त गरेका उपलब्धिहरू, लोकतन्त्र, हामीले प्राप्त गरेको संविधान, त्यसको रक्षा, लोकतन्त्रको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकासका प्रयासहरूमा व्यवधान पुर्याउने र देशलाई नै गम्भीर घाटा पुर्याउने र देशलाई प्रतिगमन तर्फ धकेल्ने सम्मका चेष्टाहरू हुँदै गए, त्यस प्रवृत्तिले पार्टी छोडेर अलग पार्टी बनाउने, आफ्नो समूह लिएर जाने जस्ता खालका क्रियाकलापहरू पछि एउटा सकारात्मक कुरो के देखिएको छ भने अब पार्टी एकढिक्का छ।
अध्यक्ष ओलीले महाधिवेशनलाई सौहार्दपूर्ण र सर्वसम्मत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। अध्यक्ष ओलीले वर्षाका कारण भएको जनधनको क्षति यकिन गरी पीड़ितलाई शीघ्र राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। यसैबीच नेकपा एमाले हिजो देशैभर एकैसाथ करिब 6,000 कमिटिको अधिवेशन सम्पन्न भएको जनाएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढ़ी पहिरोका कारण केही जिल्ला बाहेक करिब 6,000 कमिटिको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। प्रारम्भिक जानकारी अनुसार करिब 6,000 कमिटिको अधिवेशन भएको र यसको थप विवरण संकलन भइरहेको भन्नुहुँदै कार्यालय सचिव तामाङले बाढ़ी पहिरोका कारण रोकिएको अधिवेशन एक हप्ताभित्रै हुने जानकारी दिनुभयो। ओडा कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित 31 निर्वाचित भएका छन्। गाउँपालिका र नगरपालिकामा 31 सदस्यीय कमिटी, उपमहानगरपालिकामा 41 सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटिमा 51 सदस्यीय कमिटी निर्वाचित हुने प्रावधान छ। कमिटिलाई 33% महिला अनिवार्य गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न महाधिवेशनका सन्दर्भमा विभिन्न 54 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन गर्न बाँकी रहेका 23 जिल्लामा कार्तिक 14 गतेसम्मको समयावधि तोकिएको र महाधिवेशन प्रतिनिधि छनौट गर्न रोल्पा, जुम्ला, संखुवा सभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय प्रतिनिधि छनौट गरी अधिवेशन गर्दै आएकोमा पहिलो पटक सक्रिय सदस्यताका आधारमा प्रतिनिधि छनौट गर्न लागि केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो। राप्रपाको महाधिवेशन यही कार्तिक 27 30 गतेसम्म काठमाडौँमा तय गरिएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले सबै दलको सहमतिमा मात्र अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले सहमतिको आधारमा मात्रै एमसीसी पास गर्नका लागि प्रयास भइरहेको जानकारी गराउनुभयो। उहाँले लिपुलेख र कालापानी नेपालको भूभाग रहेको भन्नुहुँदै यस विषयमा अध्ययन गरेर आफूले दुई देशबीच छलफल अघि बढ़ाउने पनि बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सहकारीका माध्यमबाट गरीबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सकिने बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री भूषालले सरकारले आर्थिक, सामाजिक न्याय तथा गरीबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारी सहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्नुहुँदै सहकारी क्षेत्रले आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएकाले विगतमा अधिकारका लागि संघर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि संघर्ष गर्नुपर्ने समय आएको बताउनुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अघि बढ़ाउन आवश्यक रहेको बताउनु भएको छ। नेकपा एकीकृत समाजवादी धुलीखेल नगर कमिटी काभ्रेले हिजो आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सचिव समेत रहनुभएकी मन्त्री झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम राखेकाले विकासमा पछाडि परिएको बताउनुभयो। उहाँले अब योजना आयोगबाट प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भएमा समयमा नै योजना पूरा हुने र त्यसको लाभ छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो। प्रदेश एकका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा आज विश्वासको मत लिनुहुने कार्यक्रम छ। मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ। विश्वासको मतमा आज दिउँसो छलफल र मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज 25 प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको थियो। प्रदेश एकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले गठबन्धन बनाएका छन्। नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्नेलाई कानूनी कार्यवाही गर्न सरकारले अघि बढ़ाएको प्रक्रियालाई स्वागत गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले हिजो एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै राजनीति प्रशासन र समग्र समाजमा रहेका व्यथिति विरूद्ध प्रश्न उठाउनु सबैको कर्तव्य भए पनि कानून हातमा लिने र हुलहुज्जत गर्ने कार्य सभ्य समाजको परिचय हुन नसक्ने उल्लेख गर्नुभएको छ। कांग्रेसले जनकपुरको घटनाबाट नेपाली इन्जिनियर कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै सरकारले शुरू गरेको कानूनी कार्यवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास रहेको पनि जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दसैँ तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। छ महिनादेखि पाँच वर्षसम्मका बाल बालिकालाई आज र भोलि देशव्यापी रूपमा भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित रूपमा भिटामिन ए र जुकाको औषधि खुवाउन लागि जानकारी दिनुभयो। राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालनका लागि 25,000 स्वास्थ्य कर्मी र 52,000 महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदैछ। नेपालमा हिजो थप 817 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमण मुक्त हुने दर 97.3% रहेको छ। यस्तै हिजो थप 513 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,972 नमूनाको पीसीआर परीक्षण गर्दा 438 जना र 1,959 नमूनाको एन्टिजेन परीक्षण गर्दा 75 जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थप 8 जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 11,345 पुगेको पनि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लामा हवाई यात्रुको चाप बढ़ेपछि नेपाल वायु सेवा निगमले धनगढ़ीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ। धनगढ़ीलाई आधार बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको हो। लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाड़ी राजमार्ग अवरूद्ध भएपछि हवाई यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ। धनगढ़ीबाट पहाड़ी जिल्लामा नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले उडानका लागि तालिका सार्वजनिक गरिसकेको धनगढ़ी विमानस्थलले जनाएको छ। धनगढ़ी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढ़ीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा हुने बताउनुभयो। धनगढ़ीदेखि डोटी 2,615 रूपियाँ र डोटीबाट धनगढ़ी 2,515 रूपियाँ भाड़ा दर कायम गरिएको छ। धनगढ़ीदेखि बझाङ 3,995 र बझाङदेखि धनगढ़ी 3,895 हवाई भाड़ा दर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आज बिहान नेपाल वायु सेवा निगमले धनगढ़ी बझाङ उडान गर्नेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्यानमारबाट बहुमूल्य बुद्धको मूर्ति रूपन्देहीको भैरहवा ल्याइएको छ। बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले सो मूर्तिलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ। बुद्धको मूर्तिलाई सिद्धार्थनगरमा नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति र्यालीसहित विमानस्थलमा राखी यही कार्तिक 14 गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम छ। पर्वत जिल्लामा गुरूङ समुदायले बोल्दै आएको मातृभाषा लोप हुने अवस्थामा पुगेपछि अगुवाहरू चिन्तित बनेका छन्। समुदायमा मातृभाषा बोल्न नरूचाउने र भाषा संरक्षणका लागि पहल नहुँदा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
पर्वतको सबैभन्दा बढी गुरूङ समुदायको बसोबास रहेको कुस्मा नगरपालिका 14 आर्थर डाँडाखर्क गाउँ हो। बसाई सराईका कारण कुनै बेला 300 परिवार रहेको आर्थरमा अहिले 120 परिवार मात्रै छन्। बुढापाका भाषा जीवितै राख्ने कोशिशमा छन् भने नयाँ पुस्ता भने प्रयोग गर्नै चाहदैनन्। स्थानीय विष्णु कुमारी गुरूङ:
परदेशकोहरूले पनि गुरूङ भाषा बोल्नु पर्छ भनेर उस नगर्ने कि भाषाले नै बोल्ने भएको हुँदाखेरि सानोहरूले पनि धेरै त्यही टिप्ने के संरक्षण त गर्छ। गर्नै पर्ने हो के रे।
मातृभाषाको माया र मोह लाग्ने गाउँलेहरू आफ्नो भाषाको इतिहास समेत थाहा नभएको बताउँछन्। गुरुङ भाषाको लिपि नहुँदा भोलिका पुस्तालाई देखाउने कुनै इतिहास पनि नरहने चिन्ता अर्कोतिर छ। गुरुङ भाषाको संरक्षण गर्न चासो दिँदै आएकी कन्या कुमारी गुरुङ।
हाम्रो पालोमा स्कुल थिएन, जो नाउने हालीलाई पनि हामीले गुरुङ कुरोले कै पिले भन्ने थियो क्या, बाध्यम भन्थ्यो, उसले नि बुझ्ने थियो। अहिले त सबै बजारतिर गयो, स्कुल भयो।
यो भाषासँग आफूहरूको मौलिकता रहेको भन्दै 75 वर्षीय अति प्रसाद गुरुङले आफ्नो समुदायको भाषा संरक्षण गर्न स्थानीय विद्यालयमा पढाई शुरू गर्न र सरकारले पनि यो भाषा बोल्न आकर्षित गर्ने कार्यक्रम ल्याउन माग गर्नुभयो।
गुरुङ भाषीको संरक्षण भएन, हामीले सबै गुरुङ भाषी जान्छ, हाम्रो छोरा नातिहरूले गुरुङ भाषी जान्ने, गुरुङ भाषीलाई संरक्षण गर्न पर्ने देखियो।
गाउँमा रहेको पञ्चकोशी माविमा गुरुङ समुदायका 30 जना मात्रै विद्यार्थी छन्। विद्यार्थीहरू नै नभएपछि र समुदायको माग नआएपछि विद्यालयले गुरुङ भाषामा पढाइ चलाउन सक्ने अवस्था नरहेको प्रधानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो।
गुरुङ समुदाय भए पनि हाम्रो गुरुङको विद्यार्थीहरू कम छ, 270 जना विद्यार्थीमा जब 32 जना विद्यार्थी छैन। बच्चाहरूले गुरुङ भाषा बोल्दैन, विद्यार्थीहरू चाहिँ इङ्ग्लिसतिर जाने, नेपाली जाने र भाषा नसिक्ने हो भने लोप हुन सक्छ। त्यसको लागि चाहिँ बाबा आमाले नै जानिराखेकोले आफ्नो बच्चालाई सिकाउनु पर्छ।
स्थानीय सरकारलाई स्थानीय भाषामा पाठ्यक्रम बनाउने अधिकार पनि रहेको छ, तर कुस्मा नगरपालिकाले स्थानीय शिक्षा ऐन बनाए पनि स्थानीय जातको भाषा पढाउने गरी पाठ्यक्रम तयार पारेको छैन। गुरुङ भाषा संरक्षणमा कसैको पनि चासो नहुँदा लोप हुने खतरा देखिन थालेको हो। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
केही दिनदेखिको निरन्तर वर्षासँगै आएको हावाहुरीका कारण थन्क्याउन लागेको धानमा क्षति पुगेपछि भोजपुरका किसानहरू चिन्तित बनेका छन्। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
वर्षातसँगै आएको हावाहुरीले भोजपुरका अधिकांश भेक धान तथा कोदोबारीमा क्षति पुर्याएको छ। 4 दिनसम्म लगातार परेको वर्षातका कारण पाक्न लागेको धान लड्दा किसान चिन्तित बनेका छन्। थन्काउने अवस्थामा पुगेको धान बाली नष्ट भएपछि किसानलाई बिउ कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ। स्थानीय कृषक बालकृष्ण श्रेष्ठ:
खेती त एउटा केही राखेको छैन, त्यस्तै हो भनेदेखि बिउ नै मासिने सम्भावना छ, अब यो के गर्ने, सबै डुबिरहेको छ, सबै लडिरहेको छ।
अधिकांश किसानको खेतमा रहेको धान कामै नलाग्ने गरी ढलेको छ। किसानमा बाली बिमा गर्ने को विकास नभएका कारण उनीहरू झनमारमा परेका छन्। स्थानीय सरकार तथा सरकारवाला पक्षसँग राहतको लागि पहल गरिदिन उनीहरूले माग गरेका छन्। स्थानीय कृषक धनबहादुर थापा:
लडिरहेको छ धान, बिउको मासिएको जस्तो छ यसपालि, वर्षभरि काम गरियो, यी खाने कमै छैन, यस्तो भएर बिजो भयो त अब के गर्ने कृषक यस्तै हो नि।
जिल्लाको करिब 17,000 हेक्टर क्षेत्रफलमा धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। यस वर्ष धानमा राम्रो बाली लागेको भए पनि वर्षा तथा हावाहरूले लडाएको कारण उत्पादन कमी आउने ज्ञान केन्द्र भोजपुरको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको नयाँ स्वरूप डेल्टा प्लस हालको डेल्टा भाइरस भन्दा कयौं गुणा संक्रामक रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। बेलायती विज्ञहरूले डेल्टा प्लसलाई अनुसन्धानमा राखेर त्यसको जोखिम पत्ता लगाउने प्रयास गरिरहेका छन्। अहिलेसम्म डेल्टा प्लसले गम्भीर बिरामी बनाएको घटना भेटिएको छैन। वैज्ञानिकहरूले हाल उपलब्ध खोपले नै डेल्टा प्लसलाई पनि काम गर्ने विश्वास व्यक्त गरेका छन्। डेल्टा प्लसका संक्रमित बेलायतमा तीव्र रूपमा बढ़िरहेका छन्। अमेरिकाले मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने 17 लाख मानिसलाई 1 वर्षको अवधिमा सीमा नाकाको हिरासतमा राखिएको बताएको छ। तिनीहरूमध्ये 10 लाखलाई मेक्सिको अथवा उनीहरूकै देशमा फर्काइसकिएको भन्सार कार्यालयको अभिलेखले जनाएको छ। भारतको हिमाचल प्रदेश र उत्तराखण्डमा पदयात्राका क्रममा कम्तीमा 12 पदयात्रीको मृत्यु भएको छ। हिमाचल प्रदेशको आपतकालीन उद्धार केन्द्रका एक अधिकारीका अनुसार बिहिबार हराएका भनिएका पर्यटकहरूको शव हिमाचल प्रदेश र उत्तराखण्डबाट निकालिएको र अन्य 2 जना अझै बेपत्ता रहेको जनाइएको छ। अब आर्थिक समाचार।
आर्थिक क्रियाकलापमा महिलाहरूको सक्रिय सहभागिताबाट मात्रै समृद्धि हासिल गर्न सकिने निष्कर्ष सहित वीरगंजमा आयोजित नेपाली महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ। 100 जना भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहेको सम्मेलनमा उद्यमका क्रममा आइपर्ने समस्याको समाधान, सम्भावनाहरूको पहिचान तथा उपयोगका उपायका विभिन्न पक्षमा छलफल भएको सम्मेलन आयोजक नेपाली उद्यमी मंचका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो। सम्मेलनको उद्घाटन गर्दै प्रदेश नम्बर 2 का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओम प्रकाश शर्माले आर्थिक रूपमा महिला सशक्तिकरण बिना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताउनुभयो। नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गर्नुभयो। कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले महिला उद्यमी र उद्यमशीलता प्रवर्धनमा संघले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वीरगंजकी 80 वर्षीय ज्येष्ठ महिला उद्यमी भगवती अग्रवाल सहित 10 जना महिला उद्यमीलाई सम्मान गरिएको थियो। दशैं पछिको पहिलो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 3% भन्दा बढ़ीले घटेको छ। बैंक तथा वित्तीय संस्थाहरूले ब्याज दर वृद्धि गरेसँगै त्यसको नकारात्मक प्रभाव नेप्से परिसूचकमा परेको हो। बैंकहरूले कार्तिक महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेपछि यस साता नेप्से परिसूचक 3% भन्दा बढ़ी घट्न पुगेको हो। अघिल्लो साता 2639.38 बिन्दुमा बन्द भएको नेप्से यो साता 3.12% अर्थात 82.43 अंकले घटेर 2556.95 बिन्दुमा झरेको छ। अघिल्लो साता दैनिक औसतमा 4.06 अर्ब शेयर कारोबार भएको बजारमा यो साता दैनिक औसतमा 2.71 अर्ब मात्र शेयरको किनबेच भएको छ। नेप्सेको बजार पूँजीकरण यो साता 1.15 अर्बले घटेर 35.79 अर्ब रूपियाँमा सीमित भएको छ। विगत 2 वर्षमा 100 भन्दा बढ़ी सहकारी एक आपसमा समायोजन भएका छन्। समान उद्देश्यले एउटै कार्यक्षेत्र भएका काठमाडौँ उपत्यका र उपत्यका बाहिरका 100 भन्दा बढ़ी सहकारी समायोजन गरी 50 वटा बनाएको सहकारी विभागले जनाएको छ। दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो। समायोजन हुनेमा सबैभन्दा बढ़ी बचत तथा ऋण सहकारी रहेका छन्। संख्यात्मक रूपमा खुल्ने तर सेवा प्रभावमा पारदर्शी नभएपछि विभागले संख्या घटाएर गुणस्तरीय सेवा दिने उद्देश्यका साथ सहकारीहरूको एकीकरणको काम अघि बढ़ाएको विभागका शाखा अधिकृत सन्देश जोशीले जानकारी दिनुभयो। हाल देशभरि 30,000 सहकारी छन्।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबाको आयोजनामा अक्टोबर 25 देखि नोभेम्बर 6 सम्म सर्बियाको राजधानी बेलग्रेडमा हुने 21 आइबा ओल्ड मेन्स बक्सिङ च्याम्पियनशीपमा नेपालका 4 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वका 105 राष्ट्रका 650 भन्दा बढ़ी खेलाड़ीले 13 तौल समूहमा प्रतिस्पर्धा गर्ने आइबाले जनाएको छ। प्रत्येक तौलका स्वर्ण विजेताले 1,00,000, रजत विजेताले 50,000 र कास्य जित्ने 2 जनाले 25,000 अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लीग छनौट प्रतियोगितामा लगातार 2 जित निकाल्न सफल भएको छ। एन्फा कम्प्लेक्सा दोबाटोमा शनिबार महालक्ष्मी नगरपालिकालाई 19-0 गोल अन्तरले हराउँदै कन्काईले 2 जित निकालेको हो। कन्काईको जितमा कुसुम खतेउडाले 8, दीपा शाहीले 5 तथा सिमरन राई र ममता राउतले 2-2, लक्ष्मी श्रेष्ठ र इमा राईले 1-1 गोलको योगदान गरे। प्रतियोगितामा 31 टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले 10 समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लीगमा छनौट हुनेछन्। आईसीसी T20 विश्वकप अन्तर्गत आइतबारको खेल यतिखेर चर्चामा रहेको छ। आईसीसीले यूएई र ओमानमा जारी T20 विश्वकप खेलमा 2 प्रमुख प्रतिपक्षी देश भारत र पाकिस्तानका टोलीबीच आइतबार जम्का भेट हुनेछ। आइतबार भारत र पाकिस्तानका टोलीबीच T20 विश्वकपको यात्रा एक अर्का विरूद्धको पहिलो खेलसँगै शुरूआत हुनेछ। सुपर 12 अन्तर्गत समूह 2 रहेको भारत र पाकिस्तान बीचको खेल आइतबार हुने भएको हो। सन् 2019 सम्पन्न एक दिवसीय विश्वकपपछि पाकिस्तान र भारत बीचको आइतबारको खेल नै पहिलो हो। भारत र पाकिस्तान विश्वकपको एउटै समूहमा परेपछि यतिखेर सबैको ध्यान आइतबारका लागि केन्द्रित भएको छ। त्यसको परिणाम स्वरूप भारत र पाकिस्तान बीच हुने आइतबारको खेललाई लिएर खेल प्रेमी र संचार माध्यममा बहस र चर्चा परिचर्चा पनि शुरू भइसकेको छ।
गिरिशा उपाध्याय खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने र उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 85%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27.29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:10 भयो भने सूर्यास्त भरे साँझ 5:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढ़ी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न पूर्वी नेपाल जानुहुने। सुदूरपश्चिम प्रदेश सरकारद्वारा बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण शुरू। देशभर एकैसाथ करिब 6,000 कमिटिको अधिवेशन सम्पन्न भएको नेकपा एमालेद्वारा जानकारी। आज र भोलि 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै र कोरोना भाइरसको डेल्टा प्लस प्रजाति तीव्र रूपमा फैलन सक्ने भए पनि हाल उपलब्ध खोपले काम गर्न सक्ने बेलायती अनुसन्धानकर्ताहरूको निष्कर्ष। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।